नमस्कार, कार्यक्रम संसद गतिविधिमा हार्दिक स्वागत छ। संघीय संसद सचिवालयको सहकार्यमा रेडियो नेपालबाट तयार पारिएको यो कार्यक्रम रेडियो नेपालबाट हरेक शुक्रबार बिहान 7 बजेको समाचार पछाडि सुन्न सक्नुहुनेछ। संसद गतिविधि देशका विभिन्न स्थानमा रहेका रेडियो नेपालको एफएम रिले स्टेशनका साथै हाम्रो वेबसाइट www.radionepal.gov.np र www.onlineradionepal.gov.np मा एकैसाथ संसारभर सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा प्रतिनिधि सभा नियमावलीका विषयमा संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीसँग गरिएको कुराकानी, सभा र समितिमा सरकार एवं सरकारवालालाई प्रश्न गर्दा अपनाउनु पर्ने तरिका सम्बन्धी एक सामग्रीका साथमा संसदसँग सम्बन्धित केही गतिविधि प्रस्तुत गर्छौं। कार्यक्रमको शुरूमा संसदसँग सम्बन्धित केही गतिविधि।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2079 प्रतिनिधि सभाले पारित गरेसँगै कार्यान्वयनमा आएको छ। गत आइतबारको प्रतिनिधि सभा बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदन 2079 संशोधन सहित बहुमतले पारित गरेको थियो। प्रतिनिधि सभा नियमावली अनुसार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको हिजोको बैठकमा 21 सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गर्नुभयो। सभामुख घिमिरेले सभामुख, उपसभामुख, विभिन्न दल र स्वतन्त्र सांसदहरूको प्रतिनिधित्व रहेको चैत्र 22 गते बसेको बैठकको सहमति अनुसार कार्यव्यवस्था परामर्श समिति गठन गर्नुभएको हो। समितिमा नेपाली कंग्रेसका 6 जना, नेकपा एमालेबाट 5 जना र नेकपा माओवादी केन्द्रबाट 2 जना सदस्य रहनु भएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका 1-1 सांसद कार्यव्यवस्था परामर्श समितिमा सदस्य रहनु भएको छ। यस्तै 1 सीट भएका दल तथा स्वतन्त्र सांसदको तर्फबाट 1 जना सदस्य रहनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट पारित गरेर सन्देशसहित प्राप्त सार्वजनिक सेवा प्रसारण विधेयक 2078 र संरक्षण मुद्रण सम्बन्धी विधेयक 2078 टेबल गर्नुभएको छ। यसअघि राष्ट्रिय सभाको यही चैत्र 21 गते मंगलबारको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको सार्वजनिक सेवा प्रसारण विधेयक 2077 र विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको संरक्षण मुद्रण सम्बन्धी विधेयक 2077 पारित गएको थियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्री डाक्टर बेदुराम भूषालले महान्याधिवक्ताको वार्षिक प्रतिवेदन 2078-79 र लोकसेवा आयोगको 63 वार्षिक प्रतिवेदन 2078-79 पेश गर्नुभयो। राष्ट्रिय सभामा उत्पत्ति भई पारित गरिएका दुवै विधेयकहरू प्रतिनिधि सभामा टेबल गरिएको हो। हिजो बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोकसेवा आयोगको 63 वार्षिक प्रतिवेदन 2078-79 पेश गर्नुभयो।
राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको हालसम्मको कार्यान्वयन अवस्था, समस्या तथा भावी कार्ययोजना, नेपालका काष्ठजन्य वन पैदावारको उच्चतम उपयोग, उत्पादन तथा आयात विस्थापनका विषयमा छलफल भएको छ। बुधबार सिंहदरबारमा बसेको बैठकमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलले समितिले हालसम्म गरेका प्रगति विवरण, संगठनात्मक स्वरूप, कार्यक्षेत्र र क्रियाकलापका बारेमा समिति समक्ष कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले चुरे विनाश हुनका कारण र यसबाट सिर्जित समस्याका बारेमा पनि जानकारी गराउनुभयो। बैठकमा सांसदहरूले आयातित फर्निचरको प्रयोग निरुत्साहित गर्न सम्बन्धित मन्त्रालयले पहल गर्नुपर्ने धारणा राख्नु भएको थियो।
सभामुख देवराज घिमिरेले संघीय शिक्षा विधेयक छिटो संसदमा पेश गर्ने वातावरण सिर्जना गर्न नेपाल सरकार र राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभएको छ। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको आयोजनामा विद्यालय व्यवस्थापन समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख घिमिरेले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भए पनि सामुदायिक विद्यालयको शिक्षामा आधारभूत परिवर्तन हुन नसकेको बताउनुभयो। सभामुख घिमिरेले संसदमा सो विधेयक आएपछि त्यसलाई अघि बढाउने सवालमा आफ्नो तर्फबाट भूमिका निर्वाह हुने स्पष्ट गर्नुभयो।
अब प्रतिनिधि सभा नियमावलीका विषयमा संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीसँग गरिएको कुराकानी।
प्रतिनिधि सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिहरूको गठन, काम कारवाही र सदन र समितिको कार्यविधि नियमित गर्न संविधानको धारा 104 धारा 1 दिएको अधिकार प्रयोग गरी नियमावली बनाएको छ। यो नियमावली सभाको बैठकबाट पास भइसकेपछि अब यसमा भएका प्रावधानहरूलाई सभाले कर्मश कार्यान्वयन गर्दै जान्छ। जस्तो विद्युतीय माध्यमबाट सूचना दिने भन्ने छ, त्यो प्रारम्भ भइसकेको छ, कर्मश चाहिँ यो नियमावली कार्यान्वयनमा जान्छ।
कार्यव्यवस्था परामर्श समिति गठन भइसकेको छ, अब बाँकी रहेका विषयगत समितिहरूको गठन कहिले हुन्छ?
यो विषयगत समितिहरूको गठन गर्ने कार्य पनि संसदको प्राथमिकता प्राप्त कार्य नै हो। केही समयभित्रै नै यसको गठन प्रक्रिया अगाडि बढ्छ। यो सम्बन्धमा केही गृह कार्यहरू पनि आन्तरिक रूपमा भइ नै रहेका छन्।
यो अब बन्ने विषयगत समितिहरूमा विगतमा भन्दा केही थप अथवा परिमार्जन केही हुन्छ?
विषयगत समितिको सदस्य संख्या जुन रहने थियो, पहिला पनि 27 नै थियो, अहिले पनि 27 नै रहेको छ। यद्यपि समितिले कार्य सम्पादन गर्ने सिलसिलामा समितिलाई प्राप्त हुने काम कर्तव्य र अधिकारमा केही परिमार्जनहरू भएका छन् भने कुनै कारणले सभापति पद रिक्त भएमा रिक्त भएको मितिले 15 दिनभित्र सभापतिको निर्वाचन गरिसक्नुपर्ने भन्ने नियमावलीमा व्यवस्था छ। त्यसै गरेर विषयगत समितिहरूले प्रत्यायोजित व्यवस्थापन अन्तर्गत बनेका कानूनहरूको परीक्षण गर्नुपर्ने र आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित कार्यान्वयनमा रहेका कानूनहरूको कार्यान्वयनको प्रभावकारिताको मापन समेत गर्नुपर्ने लगायतका विविध विषयवस्तुहरू समेत उल्लेख भएका छन्। अहिले यो विषयगत समितिको गठन गर्ने सन्दर्भमा पहिलाको भन्दा अर्को फरक पक्ष भनेको समितिको कार्यक्षेत्रसँग स्वार्थ बाजिने सभाको सदस्यलाई सम्बन्धित समितिमा मनोनयन नगर्ने भन्ने प्रावधान पनि रहेको छ। यस्तोमा चाहिँ संसदीय दलबाट सम्बन्धित संसदीय दलबाट नै समितिमा रहने सदस्यहरूको सिफारिस भइआउँदा उक्त कुरालाई समेत मध्यनजर गरेर आउनेछ भन्ने विश्वास सचिवालयले राख्दछ।
स्वार्थ बाजिए नबाजिएको चाहिँ कसरी निर्धारण गरिन्छ?
मूलत स्वार्थ बाजिने भन्ने सन्दर्भमा एकदमै स्पष्ट कानूनको अभाव नै रहेको देखिएको छ। यद्यपि उक्त समितिमा रहँदाखेरि कुनै प्रकारको व्यक्तिगत लाभ हुन जान्छ भन्ने सन्दर्भमा यो प्रावधान लेखिएको हो। तसर्थ सकेसम्म अब आफू उक्त समितिमा रहँदाखेरि स्वार्थ देखिने जस्तो लाग्छ भने नबस्नु भन्ने आशय नियमावलीको हो भन्ने हाम्रो बुझाइ छ।
बैठकमा सांसदहरूले बोल्नका लागि समय लिनका लागि विशेष समय, आकस्मिक समय जस्ता कुराहरू पनि थप भएका छन्। यसमा विगतको भन्दा के परिमार्जन गरिएको छ?
सभाको सदस्यले आवश्यक महसुस गरेका समसामयिक विषय प्रस्तुत गर्नका लागि सभामुखले शून्य र विशेष समय तोक्न सक्ने नियमावलीको व्यवस्था हो। यो पहिला पनि थियो नै, यद्यपि अहिलेको नियमावलीमा विगतमा नियमावलीमा उल्लेख नभएको तर ढ्यापढ्याप समयको रूपमा प्रचलित रहेको अभ्यास लागि अहिले चाहिँ कस्तो भन्दा अघिल्लो बैठक र प्रारम्भ हुन गइरहेको बैठक बीचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ढ्यापढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्ने व्यवस्था अहिलेको नियमावलीमा गरिएको छ। विगतमा ढ्यापढ्याप गरेर कुनै महत्वपूर्ण विषयमा सदनमा कुरा उठाउनका लागि ढ्यापढ्याप गरेर सभामुखको ध्यानाकर्षण गराएर समय उपलब्धताको लागि चाहिँ माग गरिन्थ्यो, त्यो एउटा नियममा नभइकन पनि एउटा अभ्यासको रूपमा रहेको थियो। अहिले यसलाई नियममा नियमबद्ध गर्ने काम भएको छ। ढ्यापढ्याप भनेको कार्य र उपलब्ध हुने समयलाई आकस्मिक समयको रूपमा नियमावलीमा व्यवस्था गरिएको छ।
यो नियमावली निर्माणका क्रममा धेरै सुझावहरू आएका थिए, संशोधनहरू पनि आएका थिए। के संशोधनहरू र के सुझावहरू मूलभूत रूपले समेटिएका छन् यसमा?
नियमावलीमाथि संशोधन चाहिँ 18 मान्य सदस्यको 15 संशोधन प्रस्तावहरू प्राप्त भएका थिए। 15 संशोधन प्राप्त संशोधनहरू महत्वपूर्ण थिए। यद्यपि यसका सान्दर्भिकता सचिवालय एवं सभाले कार्य सम्पादन गर्ने सिलसिलामा स्रोत र साधन समेतलाई मध्यनजर गरेर सबै सांसदहरू संशोधनकर्ता मान्य सदस्यहरूको केही न केही संशोधन प्रस्तावहरूलाई स्वीकार गरेर नै यो नियमावलीमा समावेश गरिएको अवस्था छ। एकदमै हुबहु चाहिँ संशोधन प्रस्तावहरू स्वीकार भएको अवस्था छैन। यद्यपि यसरी प्राप्त संशोधनहरूलाई आगामी दिनमा एउटा स्रोत सामग्रीको रूपमा नियमावलीको मस्यौदा गर्ने क्रममा आगामी दिनमा चाहिँ सन्दर्भ सामग्री हुने विश्वास सचिवालयले पनि लिएको छ र सुरक्षित रूपमा राखिएको पनि छ।
उहाँ हुनुहुन्थ्यो संघीय संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरी हामीसँग कुराकानी गर्नुहुँदै अब अन्त्यमा सभा र समितिमा सरकार एवं सरकारवालाहरूलाई प्रश्न गर्दा अपनाउनु पर्ने तरिका सम्बन्धी एक सामग्री।
राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले सांसदहरूले सभा र समितिमा सरकार र सरकारवाला पक्षहरूलाई प्रश्न गर्दा अपनाउनु पर्ने तौर तरिका सम्बन्धी अभिमुखीकरण गरेको छ। दुई दिनसम्म चलेको अभिमुखीकरण कार्यक्रममा सांसदहरूबीच विभिन्न विषयमा प्रश्नहरू निर्माण गर्ने र प्रस्तुत गर्ने विषयमा छलफल भएको थियो। दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थ:
अब संसदको काम भनेको अब सरकारको ओभरसाइट गर्ने नै हो। त्यो कारणले गर्दाखेरि अब दिगो विकास समितिले आफ्ना समितिका मान्य सदस्यहरूलाई र प्रतिनिधि सभाको समेत केही मान्य सदस्यहरूलाई चाहिँ यो प्रश्न निर्माणसँग सम्बन्धित अब हाम्रो समितिमा छलफल गर्दा होस् अथवा हाउसमा पनि होस् अथवा हाम्रो त्यो राष्ट्रसभाको नियावली प्रतिनिधि सभाको नियावली पनि प्रधानमन्त्री मन्त्रीहरूलाई सांसदहरूले प्रश्नहरू गर्न सक्ने प्रश्न सोध्न सक्ने लिखित रूपमा सोध्न सक्ने मौखिक रूपमा पनि सोध्न सक्ने भन्ने त्यहाँ प्रावधान छँदैछ। त्यसका लागि पनि सपोर्ट पुग्ने अनि मान्य सदस्यहरूले सांसदहरूले चाहिँ प्रश्नहरू बनाएर राष्ट्रिय इस्युहरू दिगो विकाससँग सम्बन्धित विषयहरू त्यसै गरी अरू थुप्रै आफ्नो लोकल जिल्लाका स्थानीय विषयहरू समेत प्रश्न बनाएर मन्त्रीहरूलाई सोध्न सक्ने कुरालाई चाहिँ हामी त्यो प्रश्न बनाउने कला प्रश्न बनाउने तरिका कसरी स्पष्ट प्रश्न बनाउने कसरी चाहिँ त्यो प्रश्न एकदम ठ्याक्का ठ्याक्का चाहिँ स्पष्ट बनाउने भन्ने कुरामा चाहिँ र त्यो विषय केन्द्रित बनाउने भन्ने कुरामा चाहिँ अभ्यास थियो। त्यो चाहिँ मान्यजीहरूले चाहिँ अब त्यो दिगो विकासका 17 लक्ष्यभित्रका पनि थुप्रै कोही शिक्षामा कोही स्वास्थ्यमा कोही रोजगारीमा कोही सामाजिक सुरक्षामा अरू थुप्रै समानताका विषयहरू थिए। धेरै विषयहरूमा उहाँहरूले आफूलाई रुचि लागेको विषयहरूलाई अध्ययन गर्ने खोज्ने त्यो समस्याहरू पहिचान गर्ने र त्यो समस्या केन्द्रित भएर सरकारको जवाफ धारणा माग्ने हिसाबले प्रश्न बनाउने कुरामा उहाँहरू एकदम जिज्ञासु भएर एकदम राम्रो मेहनतपूर्वक राम्रो चाहिँ एकदम राम्रो कार्यक्रम भयो।
संसदको नियमावलीमा नै सांसदहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई प्रश्न सोध्न सक्ने व्यवस्था रहेको छ। त्यसकारण संसद सचिवालयले यस्ता तालिमहरू समय समयमा सांसदहरूलाई दिनु आवश्यक रहेको बताउनुहुन्छ समितिका सभापति प्रकाश पन्थ।
संसद सचिवालयले आफैले पनि अब सांसदहरूलाई विशेष गरेर नयाँ नयाँ सांसदहरूलाई पुरानालाई पनि अभ्यास अलिक कम भइरहेको छ। पार्लियामेन्टमा नेपालको संघीय संसदमा प्रश्न उत्तर भएकै छैन। मान्यजीहरूले प्रधानमन्त्रीलाई सिधै प्रश्न गर्ने मन्त्रीहरूलाई प्रश्न गर्ने खालको अभ्यास चाहिँ यो 4-5 वर्षमा हामीले देख्न सक्दैनौँ। प्रतिनिधि सभामा जम्मा एकपटक भएको थियो, त्यो पनि धेरै लामो चल्न सकेन। यसलाई एकदम सरकारलाई संसदप्रति जिम्मेवार बनाउने कुरामा यो प्रश्न उत्तर कार्यक्रम एकदम आवश्यक छ। यसलाई एकदम प्रभावकारी बनाउनुपर्छ। संसद सचिवालयले सबै यो विषयप्रति गम्भीर हुने मान्यजीहरूलाई सदस्यहरूलाई बोलाएर नयाँ मान्यहरूलाई पुरानो सबैलाई मिसाएर प्रश्न गर्नुपर्ने प्रश्न बनाउनु पर्ने यो नियमावली व्यवस्था हो, यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने कुरामा अभ्यास गराउन तालिम दिन ओरिएन्टेसन गर्न आवश्यक छ।
संसदको काम सरकारलाई जिम्मेवार जवाफदेही र उत्तरदायी बनाउने हो। त्यसका लागि सांसदले प्रश्न गर्ने जवाफ माग्ने र खबरदारी गर्ने काम गर्नुपर्दछ। यी कामका लागि सांसदहरूमा विषय उठान प्रश्नको निर्माण र त्यसको प्रस्तुति गर्ने कला निकै महत्वपूर्ण हुन्छ।
हवस् त कार्यक्रम संसद गतिविधि आजलाई यति नै। कार्यक्रमबाट हामीलाई बिदा दिनुहोस्। नमस्कार।